نسیم حقیقت.
میں نے موت کا مشاہدہ کیا جسے میں زندگی سے زیادہ پیار کرتا ہوں. قبل اس کے کہ میں محاذ جنگ پر جاتا میں نے خواب دیکھا کہ مر گیا ہوں اور مجھے غسل و کفن دیا گیا اور میں خود کو دیکھ رہا ہوں. کفن کے بعد میرا جنازہ تابوت میں رکھا گیا. اب بھی میں خود کو دیکھ رہا ہوں. اپنی تشییع جنازہ میں میں نے دیکھا کہ صرف 4 یا 5 افراد تھے. پھر مجھے قبرستان لایا گیا. قبر پہلے سے تیار کی جا چکی تھی. مجھے قبر میں لٹایا گیا. ایک مرتبہ میں نے دیکھا کہ افراد کھڑے ہوئے اور کنارے ہٹ گئے. جیسے وہ کنارے ہٹے میں نے دیکھا کہ ایک بزرگوار جو سبز لباس میں نحیف و لاغر اور بلند قامت تھے میری قبر میں اتر کر دائیں طرف کھڑے ہو گئے اور میرا یہ ہاتھ پکڑا. میرے شانے کو پکڑ کر اٹھایا. میں نے باقاعدہ یہ محسوس کیا. ان بزرگوار نے کہا کہ اٹھو ابھی وقت نہیں پہنچا ہے. مجھے اٹھایا اور قبر سے باہر لائے. 3 روز سے دشمن پے در پے جوابی حملے کر رہا تھا. بہت زبردست بمباری جس کے نتیجے میں نہ جانے کتنے جوان شہید ہو گئے جن کی لاشیں اٹھانا بھی سخت کام تھا. بہت سے شہدا اور زخمیوں کے محاذ سے لانا مشکل تھا. سید الشہدا بٹالین میں افرادی قوت بھی کم ہو گئی تھی. وہ لوگ مدد کے لیے ہم لوگوں کو لے گئے تاکہ سید الشہدا بٹالین کی مدد کریں. یعنی دن کے وقت اس حد تک شدید جوابی حملے ہوتے تھے کہ سارے بنکرز زمین سے اکساں ہو جاتے اور وہ لوگ رات میں دوبارہ بنکرز بناتے. انہی دنوں کی بات ہے ہم بنکرز کے سامنے بیٹھے تھے تاکہ قریب ہونے والے ٹینکوں کے بارے میں اطلاع حاصل کریں. ایک مرتبہ میں نے دیکھا کہ حد سے زیادہ ٹینک ہماری طرف بڑھ رہے ہیں. وہ اس حد تک زیادہ تھے کہ میں خود نہیں سمجھ سکا اور وہاں موجود دوستوں نے بھی کہا کہ اتنی کثرت سے ٹینک تھے کہ جو شاید ہمارے ایک آدمی کے مقابلے میں 3 ہوں. 9 یا 9:30 بج رہے تھے اور جوابی حملے شدید ہو رہے تھے جس کے باعث ہم سب سراپا وحشت زدہ تھے. اور حقیقت تو یہ ہے کہ آپ جب تک خود مشاہدہ نہ کریں تب تک اس کا اندازہ نہیں لگا سکتے. ہم ویسے ہی بیٹھے ہوئے تھے کہ ایک توپ کا گولا یا بندوق کی گولی پتہ نہیں کیا تھا آ کر میرے سر میں لگی. جیسے وہ چیز سر میں لگی میں نے یہ دیکھا کہ بجلی کی رفتار سے میں فضا میں پرواز کر رہا ہوں. لیکن درد کا احساس نہیں تھا. صرف اتنا سمجھا کہ میری شہادت واقع ہو گئی ہے. یعنی محسوس کیا کہ شہید ہو گیا ہوں. جب میں تیزی سے اوپر کی سمت جا رہا تھا تو ایک دو لوگ اور میرے ساتھ تھے جو اوپر کی سمت پرواز کر رہے تھے. لیکن وہ مجھ سے بھی تیز رفتاری کے ساتھ آگے بڑھ گئے اور میری رفتار کم ہو گئی. پھر ہم ایک باغ میں پہنچے. وہاں ہمارے ایک بھائی تھے مصطفیٰ کلہور جو سید الشہدا بٹالین کے سردار تھے. ان کے ساتھ میں نے صیغے اخوت پڑھا تھا. وہ مجھ سے پہلے شہید ہو چکے تھے. ہماری ملاقات پہلے آقا مصطفیٰ کلہور سے ہوئی. انہوں نے کہا کہ آؤ باغ میں چلیں تاکہ تمہیں کوئی نہ دیکھے اور یہاں سے نکالے نہیں. یہ سب کچھ مجھے اچھی طرح سے یاد ہے. پھر ہم ایک باغ میں داخل ہوئے جہاں ایک نہایت خوبصورت درخت تھا جس سے عنقریب ہی تازہ غنچہ کھلنے والا تھا اور ایک خاص لطافت پائی جاتی تھی. مجھے درخت اتنا اچھا لگا کہ اس کی ایک پتی توڑ کر میں نے اپنے منہ میں رکھ لی. اس میں لطافت کے ساتھ ایک خاص قسم کی خوشبو بھی تھی. میں نے اسے منہ میں رکھا. پھر رفتہ رفتہ میری سرعت کم ہوتی چلی گئی اور پھر مجھے زمین پر واپس بھیج دیا گیا.
میں نے والفجر 4 نامی کارروائی میں حصہ لیا اور دشمن کے ساتھ چند گھنٹوں تک ہونے والی لڑائی کے بعد ہم دشمن کے محاذ کو تباہ کرنے میں کامیاب ہو گئے. ان مورچوں کو نابود کرنے کے بعد ہم دشمن کی کمین گاہ تک پہنچے جس کے بارے میں ہمیں پہلے سے کوئی اطلاع نہیں تھی. جیسے ہی ہم وہاں پہنچے بندوق کی گولیوں کی بوچھار شروع ہو گئی اور ایک گولی آ کر میرے سر میں لگی. جس کے بعد میں قریب ایک ہفتے تک سرد خانے میں تھا، کیونکہ کسی کو بھی اس دنیا میں میری واپسی کا یقین نہیں تھا۔ وہاں موجود افراد نے دیکھا کہ میرا بھیجا سر کے باہر نکل آیا تھا اور پراگندہ ہو گیا تھا، اور پھر جب لوگوں نے تابوت میں پلاسٹک بچھا کر اس میں کیلیں ٹھوکنی چاہی تو دیکھا کہ پلاسٹک پر کچھ پسینے اور بھاپ کے اثرات ہیں۔ ان لوگوں نے میرے جنازے کو تابوت سے باہر نکالا تو کیا دیکھا کہ میرا دل آہستہ آہستہ دھڑک رہا ہے۔ میں تقریباً 40 روز تک بے ہوش رہا اور اس عرصے میں میں دنیا میں نہیں تھا۔ مجھے ایسا لگا کہ اس ارض خاکی پر میں پڑا ہوں، لیکن میں اس زمین پر نہیں تھا۔ جس وقت سے میں زمین پر گرا، اسی وقت سے یہ محسوس کیا کہ میں اس دنیا میں نہیں ہوں، بلکہ ایک اور عالم میں ہوں، جہاں ہر طرف دلکش مناظر ہیں، ایسے مناظر کے جن کی مثال دنیا میں نہیں ملتی، نہایت خوبصورت پانی کے چشمے۔ اور میں آپ کی خدمت میں عرض کروں کہ جو مناظر میں نے دیکھے ان کے بارے میں کچھ کہنا بہت مشکل امر ہے، اور میں دوسری دنیا میں خدا کی نعمتوں سے استفادہ کر رہا ہوں۔ میں نے محسوس کیا کہ کوئی یہ چاہ رہا ہے کہ میں ان مناظر کو دیکھوں، یا یہ کہ مجھے کوئی ان مناظر کے درمیان لے گیا ہے، جس طرح سے کہ کوئی آپ کو خوبصورت تفریحی مقام پر لے جائے، مجھے بھی اسی صورت میں لے جایا گیا۔ میں نے خدا کے خلق کردہ نہایت دلکش باغات اور پانی کے بہتے ہوئے چشمے دیکھے اور دیدہ زیب مقام پر گیا۔ کوئی تھا جو میرے ساتھ تھا اور میری طرح مادی جسم کا نہیں بلکہ نور کی مانند تھا۔ وہاں جو حرکات و سکنات ہم انجام دیتے وہ اس دنیا کی مانند نہیں تھے، بالفاظ سے دیگر کوئی بھی کام آنن فانن میں انجام پا جاتا۔ مثلا اگر ارادہ کرتے کہ فلاں جگہ جاؤں تو ایک آن میں وہاں پہنچ جاتے اور خود کو اس مقام پر پاتے، مجھے ایک لمحے میں ایک جگہ سے دوسری جگہ منتقل کر دیتے۔ اور جب تک ہم اس پوزیشن میں تھے خود میں درد کا احساس بالکل نہیں تھا، بلکہ آرام محسوس کر رہے تھے، یعنی یہ محسوس کر رہے تھے کہ ایک قید خانے میں تھے اور اب آزاد ہو گئے ہیں۔ مجھے درد کا احساس اس وقت ہوا جب یہ سمجھ میں آیا کہ اس وقت اسپتال میں ہوں۔ اس وقت بدن میں شدید کھچاؤ بھی تھا اور شدید درد بھی، اور مجھے اپنی حالت پر افسوس اس وقت ہوا جب یہ سمجھ گیا کہ اسپتال میں ہوں۔ میں بہت تشویش میں تھا، یہاں تک کہ ہوش میں آنے کے بعد میں بہت رویا۔ میں نے اپنے پاس موجود افراد کو رونے کا سبب نہ تو بتایا اور نہ ہی بتانا چاہتا تھا۔ مجھے یاد ہے صبح کے تقریباً 10 بجے ہوں گے، میں انتہائی ذوق و شوق کے ساتھ بس میں سوار ہوا۔ مجھے رخصت کرنے ماں باپ، بھائی بہن، دوست احباب اور دیگر بہت سے افراد آئے تھے۔ میں نے محاذ کے بارے میں کچھ باتیں سن رکھی تھی، لیکن حقیقت میں مجھے اس بات کا علم نہیں تھا کہ محاذ کیسی جگہ ہے اور وہاں کیا مسائل پیش آتے ہیں۔ میرے کلاس فیلو بھی بس کے باہر کھڑے ہو کر مجھ سے خدا حافظی کر رہے تھے۔ اچانک آسمان میں بجلی اور گرج شروع ہو گئی اور پھر ہلکی ہلکی بوندیں بھی پڑنے لگیں۔ میں چونکہ پہلی بار اپنے گھر والوں اور جگری دوستوں سے جدا ہو رہا تھا، اس لیے میرا دل بھرایا اور آنسو تھم نہ سکے۔ غرض کے محاذ پر جانے والے دیگر مجاہدین بھی اپنے ماں باپ اور اعزہ و احباب سے خدا حافظی کرنے لگے۔ کوئی رو رہا تھا تو کوئی مسرور تھا، میں بھی خود میں کھویا تھا۔ سب بس میں سوار ہو گئے اور ہماری بس ودا کرنے والوں کے درود و سلام اور دعاؤں کے سائے میں چل پڑی۔ میرا دل دھڑک رہا تھا، میں نے دل ہی دل میں کہا یہ لوگ مجھے پتا نہیں جنوبی محاذ پر لے جا رہے ہیں یا مغربی محاذ پر۔ البتہ میں نے مغربی محاذ کے بارے میں کچھ سن رکھا تھا،
मैंने ये सोचा कि अगर मुझे कुर्दिस्तान ले गए तो वहाँ न जाने क्या मसाइल पेश आए, मसलन वहाँ के दुश्मन और जुनूब के दुश्मन में क्या फर्क होगा। अभी सूरज तुलू नहीं हुआ था और कुछ तारीकी बाकी थी कि हम एक फौजी छावनी में पहुंचे। इन्हीं हालात में एक रात मैंने अपने एक दोस्त को ख्वाब में देखा जो हमसे पहले बैतुल मुकद्दस नामी कार्रवाई में शहीद हो चुका था। मैं आपको बताऊं कि वो नर्सरी क्लास से ही मेरा दोस्त था। उसने मुझसे कहा कि महमूद तुम खुद को तैयार करो। मैंने पूछा कि बात क्या है, तो उसने कहा कि चंद दिनों बाद तुम मुझसे मिलने वाले हो। मैंने पूछा कि तुम से किसने कहा, तो उसने कहा कि यहाँ तुम्हारे बारे में बात हो रही है, और फिर इशारा किया एक बाग की तरफ जो नहायत सब्ज़ शादाब और खूबसूरत था। उसने कहा कि यहाँ तुम्हारे बारे में गुफ्तगू हो रही थी कि चंद रोज बाद तुम भी इस जगह आ जाओगे। ये ख्वाब देखने के बाद मेरी आंख खुल गई। निस्फ शब में हम मोर्चे में लरजने लगे। एक अजीब इज़्तिराब मुझ पर तारी हो गया। खुदाया क्या मैं भी शहीद हो जाऊंगा? फिर ये सोचने लगा कि अगर मैं शहीद होकर उस दुनिया में जाऊंगा तो वहां किससे मुलाकात होगी। ये सोचकर एक वहशत और इज़्तिराब मुझ पर तारी हो गया। एक तरफ अपने दिल में ये कह रहा था कि क्या तुम्हें नहीं मालूम कि शहादत किसे कहते हैं। शहादत इमाम हुसैन को देखने का बाइस होता है, पैगंबर को देखता है शहीद। अब एक इश्तियाक पैदा हुआ, खुदाया पैगंबर किस शक्ल शमाइल के होंगे, नहीं बता सकता मैं अपनी इस कैफियत को। गरज की मैं उठा, लेकिन मेरा पूरा बदन लरज रहा था, हत्ता हड्डियां भी लरज रही थी, अजीब हालत थी। मैं उठा, वजू किया ताकि नमाज पढ़ूं और दिल को सुकून हासिल हो, लेकिन कोई चीज कारगर नहीं हुई। तो आखिर में हजरत जहरा सलामुल्लाह अलैहा से तवसुल किया। गरज की बड़ी मुश्किलों से दो रकत नमाज हजरत जहरा की अदा की, जिसके बाद थोड़ा सुकून हासिल हुआ। मैंने अपने कमांडर से कहा मुझे शहर जाने की इजाजत दीजिए। उसने कहा कि इस घमसान की जंग में तुम शहर जाओगे? मैंने कहा एक अहम काम पेश आ गया। गरज की बड़ी मुश्किलों से मैं शहर पहुंचा। फिर ये सोचने लगा कि जब मुझे शहीद होना ही है तो एक जोड़ा नया लिबास खरीद लूं और दीगर चीजें भी, क्योंकि मैं नए लिबास के साथ खुदा से मुलाकात करना चाहता हूं। पहले मैं शहर के गुस्लखाने में गया, वहां गुस्ल शहादत अंजाम दिया। अब मुझ में शौक और इश्तियाक की कैफियत पैदा हो गई थी। मैं सिर्फ इमाम हुसैन, अइमा और पैगम्बर के बारे में सोच रहा था। एक तरफ शौक दीदार था तो दूसरी तरफ खौफ हरास। एक जानब दिल में ये भी ख्याल आ रहा था कि जब लोग कब्र में मुझे तनहा छोड़ चले जाएंगे तो उस वक्त मुझ पर क्या गुजरेगी। हम तो बस जिंदगी और शहादत की कशाकश में थे। मौत क्या है, शहादत क्या है, इसी तरह के तजिए और तहलील में डूबे हुए थे। मैंने बाजार से एक लिबास खरीदा और एक अदद या जहरा लिखी हुई सर की पट्टी और एक कॉपी खरीदी। अब जो मैंने वसीयतनामा लिखना चाहा तो कलम को हरकत नहीं हुई। जैसे लगा कि हाथ से कुव्वत सलब हो गई है। दिल ने भी यारी नहीं की कि कुछ लिख सकूं। एक दो दिन तीन दिन गुजर गए, लेकिन वसीयतनामा लिखने के लिए मेरे हाथ में कुव्वत पैदा नहीं हुई। आखिरकार हजरत जहरा सलामुल्लाह अलैहा से तवसुल किया और कहा या जहरा मेरी मदद कीजिए ताकि वसीयतनामा लिख सकूं। फिर मैंने वसीयतनामा तहरीर किया। मैंने ख्वाब में अपने जिस दोस्त को देखा था 4 बजे दिन के बाद फिर उसी दोस्त को देखा। उसने मुझसे पूछा महमूद तुमने क्या किया। मैंने पूछा कि तुम क्या कहना चाहते हो। कहा कि तुमने खुदा के हुजूर जाने के लिए इतना ज्यादा सोचा कि जाएं कि न जाएं, तो क्या नहीं आओगे। मैंने कहा क्यों नहीं, तो कहने लगा कि यहाँ अब सिर्फ तुम्हारा हाथ और पैर कबूल किया जाएगा, तुम अभी सब्र करो, कभी और आना। सुबह नमूदार हुई, मैं उठा, नमाज अदा की और खुदा से राजो न्याज करते हुए कहा खुदाया नहीं मालूम किस बम या बंदूक की गोली लगने से मेरा हाथ काट दिया जाएगा या फिर किसी और वजह से मुझे शहादत नसीब होगी। अब ये कह ही रहा था कि मेरे कमांडर ने मुझसे कहा महमूद रफी। मैंने कहा जी जनाब। कहने लगा तुम्हें एक मिशन सौंप रहा हूँ। जैसे ही मिशन का नाम सुना एक आवाज मुंह से निकली या जहरा। जिस दिन का वादा दिया गया था वो रोज मौत आन पहुंचा। मैंने कहा अभी हाजिर होता हूँ। मैंने तन पर जो फटा पुराना लिबास था उसे झोले में रखा, नया लिबास जेब तन किया, एक छोटा सा कुरान जेब में रखा, वसीयतनामा और दीगर चीजों का आमादा किया। मेरे बास दोस्त जो मोर्चों में सोए हुए थे उनको बेदार किए बगैर ही पेशानी का बोसा दिया और कहा मेरे साथियों अगर मुझे दोबारा न पाना तो माफ कर देना। ऐसी जगह जा रहा हूँ जहाँ से वापसी का इम्कान नहीं। मेरे कमांडर ने कहा कि मैं तुम्हें आम मिशन पर भेज रहा हूँ, लेकिन मैंने कहा मुमकिन है मैं वापस ना जाऊं। गरज के हम गाड़ी पर सवार हुए और आधा घंटा 45 मिनट या एक घंटा पहाड़ों और दरनों के दरमियान से गुजर रहे थे। हम लोग 10 अफराद थे जिनमें 9 अफराद पीछे बैठे हुए थे। मैं जेरे लब जिक्र खुदा में मसरूफ था कि अचानक मैंने सर उठाया तो क्या देखता हूँ, 500 मीटर के फासले पर पहाड़ के दामन में एक अश्व सवार है जिनके हाथ में असला है। मैंने कहा अली रजा गाड़ी रोक दो। जैसे ही गाड़ी को किनारे रोका अचानक मशीन गनें चलना शुरू हो गई। मैंने ये देखा कि मेरे दो दोस्त जो गाड़ी से कूद कर मोर्चा संभालना चाहते थे उसी वक्त गोली आकर उनके सरों में लगी और वो दोनों चकरा कर जमीन पर गिर गए और उनके तकरीबन बगैर सर के बदन गाड़ी से नीचे गिर पड़े। मुझे याद आता है कि मेरा एक दोस्त जमीन पर पड़ा हुआ था जिसके गले में गोली लगी थी और वो पानी के कूलर की तरफ इशारा कर रहा था और मुझसे कह रहा था कि पानी मुझ तक पहुँचा दो। हम सब दर्द और तकलीफ के सबब सिर्फ गिरिया कर रहे थे। इतने में मैंने देखा कि हमारे पास मौजूद कारतूस भी खत्म हो रही है, हमारे सभी दोस्त जमीन पर पड़े हुए हैं। अब मेरी ताकत भी जवाब दे गई। उसी जगह मैंने कूलर को खोला और कमीनगाह से फौरन बाहर आया और कहा यह साहिब जमान, और उफ्ता खीजा अपने दोस्त के सरहाने पहुंचा और उसे झुककर पानी का कूलर दे ही रहा था कि एक तोप का गोला आकर मेरे बाएं बाजू में लगा, जिसके बाद मुझे ऐसा लगा कि मैं हवा में चक्कर खा रहा हूँ। उस तोप के गोले में इतनी शिद्दत थी जिसके सबब मेरे हाथ का गोश्त और खाल हड्डी रेजा रेजा हो गई और मेरी पीठ में चिपक गई। मैंने अब जो अपना हाथ देखा तो मुझे कोहनी से नीचे का हिस्सा नजर नहीं आया। मैं ये सोचने लगा कि क्या गोली लगी जो मेरा हाथ कट गया। मैंने पीछे मुड़कर देखा, क्या ये गोली थी या मार्टर तोप का गोला या कुछ और था, और मेरा ये कटा हुआ हाथ कहीं गिरा है या नहीं। तो देखा कि हाथ तो कहीं गिरा नहीं, अलबत्ता मेरी पीठ में चश्मा हो गया है, लेकिन पानी का कूलर मेरे हाथ से गिर गया है। ये मंजर भी अजीब था, मैंने इसे कभी फरामोश नहीं किया। मेरा ये दोस्त रो रहा था और उसकी आंखों से आंसू बह रहे थे। कूलर में मौजूद सारा पानी बह गया था। अभी इन्हीं हालात में हम तकलीफ से बेचैन थे कि एक मरतबा एक गोली आकर मेरे बाएं पैर में लगी और मैं मुंह के बल जमीन पर गिर गया।